तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
ओखलढुङ्गा जिल्लामा चाहिँ हिमाली दृश्यहरूमा जन्मेर हुर्केका कुङ्गा शेर्पाका बुवा पनि र परिवारका अन्य सदस्यहरू पनि ट्रेकिङ गाइडका रूपमा कार्यरत रहेकाले उनलाई ट्रेकिङ क्षेत्र र त्यसमा पनि अब हिमाल आरोहणको क्षेत्रमा बढी नै रुचि रहेको थियो।
हजुर, अब उनले चाहिँ 21 वर्षको उमेरदेखि नै सानातिना हिमाल चढेर आरोहणबारे अनुभव बटुलिसकेका कुङ्गा शेर्पाले चाहिँ सन् 2016 सगरमाथाको सफल आरोहण गरेका थिए र त्यो बेला उनी खालि 23 वर्षका मात्र थिए।
र अब हाल अस्ट्रेलियामा आइपुगेका बेला कुङ्गा शेर्पाले अस्ट्रेलियाकै सबैभन्दा अग्लो पहाड माउन्ट काजियोसको पनि चढिसकेका छन् र न्यू साउथ वेल्समा रहेको
पहाड चाहिँ अब समुद्री सतहभन्दा 2200 मिटर मात्रै उचाइमा रहेको छ है। अब माउन्ट भन्या भएर हिमाल त अब भन्न मिल्ने हो कि नमिल्ने है, तर अब उनको लागि त अब पहाडै भयो नि।
त्यही त अब उनले त उनले भने अनुसार त उनले सबैभन्दा पहिले चढेको हिमाल नै 6000 मिटरको थियो भनेको जस्तो।
अब यसमा चाहिँ उनले पश्चिम त्यो अब माउन्ट काजियोसको साथसाथै पश्चिम सिडनीको ब्लु माउन्टेनमा पनि उनले रक क्लाइम्बिङ पनि गरेका छन् होइन। अब यसै क्रममा हामीले कुङ्गा शेर्पासँग गरेको कुराकानीको यो छोटो अंश एकपटक सुनिहालौँ।
21 वर्षको हुँदाखेरि चाहिँ मैले जियोस माउन्टेनियरिङ फिल्डमा चाहिँ काम गरेँ, तर 6000 मिटरको हिमालहरू मात्रै चढेँ। एभरेस्ट चाहिँ मैले फर्स्ट टाइम 2016 चढाएको थिएँ, त्यो बेला चाहिँ म 23 वर्षको थिएँ। जियोस अब
फर्स्ट हिमाल चाहिँ कुन थियो तपाईँको?
फर्स्ट हिमाल चाहिँ मेरो आइसल्यान्ड पिक भन्ने थियो, त्यो चाहिँ खुम्बु क्षेत्रमा पर्छ। त्यो चाहिँ एकदमै फेमस पिक छ नेपालको। त्यो चाहिँ मैले
कस्तो थियो फर्स्ट टाइम चढ्दाखेरिको, अब हुन्छ नि त्यसरी आरोहण गर्दाखेरिको, ए सकिन्छ होला जस्तो भनी लागेको थियो कि यो त अलि सोचे भन्दा अलिक बढी गाह्रो रहेछ भन्ने जस्तो लागेको थियो? कस्तो लागेको थियो फर्स्ट टाइम चढ्दा?
फर्स्ट टाइम चढ्दाखेरि मलाई हजुर अब अलिकति सोचेको भन्दा नि गाह्रै भइदियो। किन भन्दाखेरि त्योभन्दा पहिला चाहिँ त्यस्तो काम नगरेको, एक्सपिरियन्स नभएको, ट्रेकिङ मात्रै गरेको हुनाले गर्दाखेरि इभन मैले ट्रेनिङ गरेको त गरिसकेको थिएँ, तैपनि त्यहाँ जुन फिल्डमा रियालिटीमा गएर काम गर्दाखेरि चाहिँ फर्स्ट टाइम त अलिकति गाह्रो नै भएको थियो। किनभने अब राति 10 बजे 11 बजे उठेर हिँड्नुपर्ने, बिहान पुगिन्छ, राति चिसो हुने, कोही बेलामा कपडा चिसो हुने, पानीले भिज्ने, त्यस्तो अब पसिनाले भिजेर चिसो हुने, त्यो बेला चाहिँ आहा सक्दैन क्या हो, गाह्रो रहेछ भन्ने जस्तो लाग्ने।
अनि त्यसपछि सेकेन्ड टाइम त्यो फर्केर आएपछि चाहिँ अब चाहिँ सेकेन्ड टाइम अब कहाँ जाने भनेर तुरुन्तै डिसाइड भइसकेको थियो कि अलिक टाइम लाग्यो?
त्यसपछि चाहिँ अलिकति आफूलाई पनि असक्दो रहेछ भनेर एउटा मनोबल बढ्यो। त्यो सँगसँगै अब साथीहरूले अथवा फ्यामिलीबाट पनि सपोर्ट भनौँ न, हिमालमा जाँदाखेरि अब सेफ्टी भन्ने कुरा त भइहाल्छ नि, किनभने त्यही भएर त मैले पनि विभिन्न ट्रेनिङहरू गरेर चाहिँ आफ्नै सेफ्टीको लागि, त्यो भएको हुनाले चाहिँ म त्यहाँ जाँदाखेरि म सेफ्टी हुन्छु भन्ने लागेर अनि त्यसपछि चाहिँ मैले कन्टिन्यू।
अब बाहिरतिर भनौँ न, अब शेर्पा भन्ने बित्तिकै सगरमाथा चढ्न त अब एकदमै खप्पिस हुन्छ भन्ने खालको त्यस्तो हुन्छ, तर प्रशिक्षणको हिसाबले भनौँ न, अब तपाईँले व्यक्तिगत रूपमा कतिको ट्रेनिङ गर्नुभयो, कतिको गाह्रो भयो तपाईँलाई नै भनौँ न?
हजुर, यो ट्रेनिङ गर्ने क्रममा मैले चाहिँ नेपालको एडभान्स लेभलको ट्रेनिङ सकाएको छु। त्यो भनेको चाहिँ तपाईँको एकदमै भनौँ न, जति पनि गर्नुपर्ने, मैले लिनुपर्ने माउन्टेनियरिङको लागि लिनुपर्ने ज्ञान चाहिँ मैले लिइसकेको छु। किनभने एडभान्स लेभलको भनेको धेरै माथिको लेभलको ट्रेनिङ हुन्छ, अनि त्यही भएर त्योभन्दा धेरै ट्रेनिङहरू पनि मैले गरेको छु। अब हाई माउन्टेन रेस्क्यु सम्बन्धीको ट्रेनिङ र जस अब यता माउन्टेनियरिङ ट्रेनिङ चाहिँ मैले गरिसकेको छु।
तपाईँले कति 4 चोटि सगरमाथा छोडिसक्नु भएको छ होइन, सफल आरोहण गरिसक्नु भएको छ, त्यो एक्सपिरियन्स चाहिँ कस्तो रहेछ तपाईँको?
हजुर, मैले 4 चोटि सगरमाथा चढ्दाखेरिको एक्सपिरियन्स भनेको मेरो सबभन्दा सुरु भनेको 2016, त्यो बेला मलाई कस्तो लागेको थियो भने अब सुरुमा जाँदाखेरि त नर्मल नै थिएँ, म अब जाँदैछु, अब त्योभन्दा पहिला पनि मैले 6000-7000 हिमालहरू चढिरहेको भएर मलाई जाँदैछु म यस्तो अब सगरमाथा जाँदैछु भने त नर्मली भएको थियो। त्यसपछि जुन 7000 भन्दा माथि जाँदाखेरिको एक्सपिरियन्स चाहिँ अब सबैले त्यसलाई डेथ जोन भनेर चिनिँदो रहेछ। अब त्यसपछि चाहिँ आफै नर्भस भएर आयो, अब आहा, अब सबैजना म मात्रै नभएर धेरै पहिला पहिला गएको साथीहरू पनि नर्भस नै हुँदो रहेछ त्यहाँ पुगेपछि डेथ जोन भएको कारणले गर्दाखेरि। त्यसपछि जुन समिट भयो 2016 मे 29 बिहान 7 बजे मेरो फर्स्ट समिट भएको थियो एभरेस्टमा, त्यो बेला चाहिँ अब एकदमै खुसी भनौँ न, एकदमै खुसीले त्यो अलिकति धेरै नै खुसी, अनकन्सियस खुसी क्या, अब तपाईँको म चढेको छु कि छैन, म त माथि पुगेँ कि पुगेन भनेर भन्ने खालको। अनि जुनमै म चाहिँ बेस क्याम्पमा आएपछि मात्रै थाहा भयो कि मैले सबमिट गरेछु, फोटोसोटो हेर्दाखेरि खुसी लाग्यो।
अनि अब त्यसपछि चाहिँ अब त्यो त फर्स्ट टाइम भयो, अनि सेकेन्ड टाइम जाँदाखेरि झन् सजिलो हुन्छ कि खासै हुँदैन?
म चाहिँ फर्स्ट टाइम 16 चाहिँ साउथ साइड भनेको चाहिँ हाम्रो नेपालबाट पर्छ, नेपालबाट गएको थिएँ। त्यसपछि सेकेन्ड टाइम 2017 चाहिँ म टिबेट चाइना नर्थ साइडबाट गएको
थिएँ।
नर्मल्ली बिजी नै हुन्छ तर नर्थबाट चाहिँ अलिकति सजिलो भन्छन् प्रायः। मलाई पनि यसो यताको र उताको रुट कम्पेयर गर्दाखेरि नर्थको अलिकति सजिलो जस्तो नै लाग्छ। अलिकति गाह्रो भनेको चाहिँ नर्थमा चाहिँ हिउँ धेरै छैन, एकदमै ढुङ्गा माथि हिँड्नुपर्ने भएको कारणले गर्दाखेरि गाह्रो त दुइटै गाह्रै हो, दुइटैपट्टिबाट गाह्रै हो। अनि 17 चाहिँ जुन म नर्थपट्टिबाट गएको थिएँ त्यो बेला चाहिँ अब पहिला नै 16 गइसकेको, पहिला नै गइसकेको, चढिसकेको, रुट मात्रै फरक भएको। जुन खुसी त छँदैछ तर जुन 16 जतिको खुसी चाहिँ नभएको, तर पनि मैले फेरि पनि चढेँ भनेर अर्को खुसी भएको।
हजुर हजुर, अब तपाईँले अब अरूहरूलाई ट्रेकिङ पनि गराउनुहुन्छ, त्यो एभरेस्टतिर पनि लानुहुन्छ होइन, त्यो आफ्नो लागि चढ्दा र अरूलाई लग्दाखेरिको फरक चाहिँ के हुन्छ?
अब आफ्नो लागि जाँदाखेरि त आफ्नो छुट्टै सपना हुन्छ नि, त्यो बोकेर गएको हुन्छ, त्यसको खुसी छुट्टै हुन्छ। हुन त अब अरूलाई जस्तै मैले एउटा क्लाइन्ट्स लगेर जाँदाखेरि
त्यो चाहिँ अरूको सपना पुरा,
अरूको सपना पुरा गर्दाखेरि पनि आफूलाई चाहिँ धेरै खुसी हुन्छ, किनभने उसले सब्मिट नगरी बिचबाटबाटै फर्क्यो भने चाहिँ उसलाई मात्रै नरमाइलो होइन, मलाई पनि नरमाइलो लाग्छ। त्यही भएर अब उसको पनि सपना।
तर त्यो हामीले यहाँ सुन्ने गरेछौँ, अब उनीहरूले अब टुरिस्टहरूले धेरै पैसा तिराए भएर उनीहरूले झन् बढी प्रेसर दिन्छ, हुन्छ नि गाइडहरूलाई झन् बढी प्रेसर गर्छ, जानैपर्छ भन्ने खालको गर्छ भने, त्यो चाहिँ कतिको एक्सपिरियन्स गर्नुभएको छ तपाईँले
चाहिँ? त्यस्तो मैले चाहिँ खासै एक्सपिरियन्स गरेको छैन, किनभने हाम्रो चाहिँ जुन ट्रेनिङ हुन्छ त्यो ट्रेनिङमा चाहिँ हामीलाई सिकाएको हुन्छ, हामीले चाहिँ फोर्स गरेर नसकेको खण्डमा फोर्स गरेर क्लाइन्ट्सलाई माथि लानु मिल्दैन। अनि अर्को कुरा क्लाइन्ट्सको चाहिँ अब उसको परिस्थिति हेरेर ऊ नर्मल छ भने चाहिँ माथि लाने, अलिकति गाह्रो छ भने उसले जबरजस्ती गरेर पनि माथि लानु चाहिँ मिल्दैन।
कसरी म्यानेज गर्नुहुन्छ भनौँ न, अब क्लाइन्ट तपाईँले देखिरहनु भएको छ होइन, अब क्लाइन्टको अब स्थिति नराम्रो भइरहेछ भने, अथवा उसले चाहिँ होइन म सक्छु भनेर भनिरहेछ, तपाईँले चाहिँ सक्दैन भन्नु पर्दाखेरि कसरी म्यानेज गर्नुहुन्छ भनौँ न, त्यस्तो त्यो त अलिकति अब गाह्रै सिचुएसन त गाह्रै होला होइन, त्यसरी अब मान्छेले आश लिएर आउँछ होइन, त्यो पछि होइन तिमीले सक्दैनौ भनेर भन्नलाई चाहिँ कसरी भन्नुहुन्छ त्यो चाहिँ?
हजुर, यो ट्रेकिङ एन्ड माउन्टेनियरिङको एकदमै गाह्रो विषय नै यही हो, किन भन्दाखेरि एउटा विदेशीले चाहिँ ठुलो सपना बोकेर आएको हुन्छ हिमाल आरोहण गर्नको लागि, त्यो बेलामा चाहिँ जुन अब फर इक्जाम्पल 8000 पिक चढ्नुपर्ने चाहिँ 7980 पुगेर चाहिँ ऊ नसक्ने अवस्थामा पुग्यो, अब त्यसपछि 20 मात्र बाँकी छ भन्दाखेरि हाम्रो एउटा हाम्रो उसमा चाहिँ हाम्रो ट्रेनिङले सिकाएको कुरा चाहिँ कुनै पनि क्लाइन्ट जुन पोइन्टमा बिरामी भए पनि माथि लानु मिल्दैन, यदि इभन त्यहाँ 5 मात्र बाँकी छ भने पनि उसलाई तलै फर्काउनुपर्छ, किनभने त्यो हाई अल्टिच्युड सिकनेस चाहिँ उसलाई भइसकेपछि एकदमै गाह्रो हुन्छ, माथि लान चाहिँ मिल्दैन, तलै ल्याउनुपर्छ भन्ने हुन्छ। तर अब 8000 कुरामा त अलिक गाह्रै हुन्छ, उसलाई हुन त उसँग अक्सिजन हुन्छ, त्यो बेला पनि हामीले अक्सिजन युज गरे पनि अलिकति अक्सिजनको भोल्युम बढाएर तलै झार्ने काम गर्छौँ गर्नु चाहिँ।
भन्छ नि अब यहाँको ब्लु माउन्टेन चढिसक्नु भयो, नेपालको सगरमाथा चढ्नु भयो, अब अरू कहाँ कहाँ चाहिँ तपाईँ जानुभएको छ हिमाल चढ्नलाई नै भनेर?
म इन्डिया गएको छु, त्यसपछि चाइना, चाइना टिबेट त्यही भइहाल्यो, टिबेटको चाहिँ सगरमाथाभन्दा अरू लाक्परी भन्ने हिमाल 7000 मिटरको किनभने चढाएको छु, इन्डियाको चाहिँ लेहको सबैभन्दा अग्लो हिमाल भनेर चिनिन्छ त्यो।
अनि अब धेरै मान्छेहरूले चाहिँ अब सातवटै कन्टिनेन्टको सातवटै हिमाल चढ्नुपर्छ भन्ने त्यस्तो खालको पनि धेरैले गर्ने गरे, तपाईँमा त्यस्तो छ कि खासै त्यस्तो इन्ट्रेस्ट छैन?
इन्ट्रेस्ट त छ तर अब अलिकति
मिल्नु
समयले साथ दिनु पऱ्यो। फर्स्ट टाइम यहाँ अस्ट्रेलिया आएको, एकदमै रमाइलो लाग्यो। म चाहिँ अब अस्ट्रेलियाको सबभन्दा अग्लो हिमाल भनौँ न कोजियस माउन्ट कोजियसको त्यहाँ पनि गएको थिएँ। मैले त सुन्दाखेरि चाहिँ अब अस्ट्रेलियाको सबभन्दा हाइएस्ट पिक माउन्ट कोजियसको भन्दाखेरि चाहिँ त्यहाँ पनि अब टेक्निकलै होला, अलिकति यताउता चढ्नुपर्छ होला, यताउता चढ्नुपर्छ होला भनेको। त्यहाँ त पुरा रनिङ गरेर नर्मल टी सर्ट लगाएर जाँदाखेरि पनि रमाइलो बज्यो।
तपाईँले के पुरा गियर लिएर जानुभएको
थिएन?
अरू मान्छेहरूलाई यसो भन्नुभयो कि म एभरेस्ट पनि चढाएको छु भनेर त्यस्तो खालको पनि गफ गर्नुभयो कि?
हजुर
हजुर। के भन्थ्यो त उनीहरू?
त्यहाँ कतिपय चाहिँ विदेशीहरू भेट्नु भेटेको थियो, उहाँहरूसँग कुरा गर्दा गफ गर्दै जाँदाखेरि अब मैले चाहिँ भन्दा पहिला नेपालको एभरेस्ट पनि चढाएको छु यताउता भन्दाखेरि उहाँहरूलाई पनि अलिकति कस्तो गर्व लाग्यो जस्तो, मलाई पनि खुसी लाग्यो भनेर भन्नु।
त्यो नेपाल त एभरेस्ट चढिसके मान्छे यहाँ अब कोजियोसको चढ्दाखेरि होइन जस, अब अस्ट्रेलियाको भ्रमण चाहिँ ओभरअल चाहिँ रमाइलो भयो, त्यस
एकदमै रमाइलो भयो। हजुर
सगरमाथा पाँचचोटि चढेर होइन आएर पुरा अस्ट्रेलियाको पनि सबैभन्दा ठुलो हिमाल चढ्छु भनेर आउँदाखेरि त भरे कुदेर
कतिको सजिलो भयो होला, हामीलाई त अलिक गाह्रो होला है। तर अब हाम्रो पाहुना कुङ्गा शेर्पालाई चाहिँ अब हुन्छ नि त्यो त खासै अब हुन्छ नि एकदमै फिजिकली फिट भएर होइन त्यस्तो सगरमाथा
अलिकति श्वास प्रश्वासमै पनि गाह्रो हुन्छ,
मलाई त श्वास पनि भएन आनन्दले होइन सडकमा हिँड्दै गए जस्तो भयो होला। जस कुङ्गा शेर्पासँगको यो कुराकानी तपाईँले हाम्रो वेबसाइटमा केही बेरमा पाउन सक्नुहुन्छ, आज भएन भने भोलि अथवा भोलि अथवा पर्सितिर डेफिनेटली, तर लिङ्क हामीले फेसबुकमा अवश्य पनि राख्नेछौँ, त्यसैले अब यो कुराकानी अपलोड हुने बित्तिकै फेसबुकमा आउने बित्तिकै तपाईँले नोटिफिकेसन पाइहाल्नुहुनेछ। त्यसको लागि तपाईँले फेसबुकलाई लाइक गर्नुपर्छ @SBS नेपालीलाई, अथवा ट्विटरमा @SBS नेपालीमा हामीलाई फलो गर्न सक्नुहुनेछ।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।